यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संविधान सभाका अध्यक्ष एवं एमाले उपाध्यक्ष सुभाष चन्द्र नेमुवाङको हृदयाघातका कारण निधन। राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न दलका शीर्ष नेताहरूद्वारा गहिरो शोक व्यक्त। स्वर्गीय नेता नेमुवाङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिने। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा वैदेशिक रोजगारीका क्रममा नेपालीले भोग्नु परेका समस्या र त्यसको समाधानबारे विभिन्न मुलुकमा रहेका नेपाली राजदूतहरूसँग अन्तर्क्रिया। विद्यमान कानूनी व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा एमाले अध्यक्ष केपी शर्मा ओलीको जोड़। र लिबियामा मुसलधारे वर्षासँगै गएको बाढ़ीमा परि कम्तीमा 150 जनाको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। संविधान सभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुभाष चन्द्र नेमुवाङको 71 वर्षको उमेरमा हृदयघातबाट गैराती निधन भएको छ। निवासमै हृदयघात भएपछि उपचारका लागि महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएकोमा तत्कालै चिकित्सकहरूले मृत घोषणा गरेका थिए। शिक्षण अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डाक्टर रमेश महर्जनका अनुसार उहाँलाई राति 1:20 जाँदा अस्पताल पुर्याइएको थियो। नेमुवाङको निधनको जानकारी लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरू त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुग्नु भएको थियो। नेमुवाङ गत मंगिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा इलाम 2 निर्वाचित हुनुभएको थियो। उहाँ एमाले संसदीय दलका उपनेता समेत हुनुहुन्थ्यो। नेमुवाङ विक्रम सम्बत 2063 पुनर्स्थापित प्रतिनिधि सभाको सभामुख हुनुहुन्थ्यो। त्यस्तै 2064 सालमा व्यवस्थापिका संसदको सभामुख तथा 2065 र 2070 सालमा संविधान सभाका अध्यक्ष हुनुभएको थियो। विक्रम सम्बत 2048 2052 राष्ट्रिय सभा सदस्य बन्नुभएका नेमुवाङ त्यसपछि पुनः राष्ट्रिय सभा सदस्य हुनुभएको थियो। प्रतिनिधि सभा सदस्य निर्वाचन 2064 इलाम 2 निर्वाचित उहाँ संविधान सभा निर्वाचन 2064 र 2070 इलाम 2 निर्वाचित हुनुभएको थियो। विक्रम सम्बत 2009 साल फागुन 28 गते जन्मनुभएका नेता नेमुवाङले नेपाली राजनीतिमा शालीन र सबैलाई मिलाएर लैजान सक्ने नेताको छवि बनाउनु भएको थियो। नेकपा एमाले नेता नेमुवाङको निधनले पार्टीमा अपूरणीय क्षति भएको प्रतिक्रिया दिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधान सभा अध्यक्ष सुभाष चन्द्र नेमुवाङको निधनको खबरले आफूलाई मर्माहत र स्तब्ध बनाएको बताउनु भएको छ। हृदयघातका कारण नेता नेमुवाङको निधन भएको खबरलाई पाए लगत्तै ट्वीट गर्नुहुँदै राष्ट्रपति पौडेलले संविधान सभा अध्यक्ष नेमुवाङको अप्रत्याशित निधनले आफू मर्माहत र स्तब्ध भएको उल्लेख गर्नुभएको हो। त्यसै गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्वीट मार्फत नेता सुभाष चन्द्र नेमुवाङको निधनप्रति गहिरो शोक व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री प्रचण्डले नेता नेमुवाङको अप्रत्याशित निधनले आफू मर्माहत भएको उल्लेख गर्नुहुँदै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ। त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालले नेता नेमुवाङको निधनले आफू स्तब्ध भएको उल्लेख गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत सभापति देउवाले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ। हृदयघातबाट निधन हुनुभएका एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुभाष चन्द्र नेमुवाङको पार्थिव शरीर अहिले केही बेरमा ललितपुरको च्यासलीस्थित एमाले पार्टी कार्यालयमा राखिने भएको छ। उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि भोलिसम्म पार्टी कार्यालय च्यासलमा राखिने एमाले जनाएको छ। नेता नेमुवाङका दुवैजना छोरा विदेशमा भएकाले उहाँहरू आएपछि मात्रै अन्त्येष्टि गर्ने तयारी रहेको एमाले उपमहासचिव प्रदीप गिमालीले जानकारी दिनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रम आप्रवासन सम्बन्धी समस्या र समाधानका विषयमा विदेश स्थित नेपाली विभिन्न 13 देशमा रहेका कूटनीतिक नियोगका प्रमुखहरूसँग अन्तर्क्रिया गर्नुभएको छ। दुई दिने अन्तर्क्रियाको पहिलो दिन हिजो कूटनीतिज्ञहरूले अन्तर्राष्ट्रिय श्रम बजारसँग सम्बन्धित समस्या र त्यसको सम्बोधनका विषयमा आआफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। अन्तर्क्रियामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले श्रम आप्रवासनका सवालहरू र कूटनीतिक नियोगको भूमिका विषयमा संक्षिप्त अवधारणा प्रस्तुत गर्नुभयो। सचिव भण्डारीले प्रस्तुत गर्नुभएको अवधारणा पत्रमा श्रम बजार र आप्रवासन सम्बन्धी वर्तमान अवस्था, विप्रेषण र त्यसको सघन उपस्थिति, द्विपक्षीय श्रम सम्झौता र समझदारी लगायतका विषय समेटिएको छ। त्यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति र राहत उद्धार र कल्याणकारी राज्यहरूको सन्दर्भमा भएका कामको सञ्चालन, कानून प्रतिरक्षाको अवस्था, नयाँ श्रम गन्तव्य र श्रम बजारको सम्भावना, अपेक्षित उपलब्धि र परिणाम लगायतका विषय अवधारणा पत्रमा समेटिएका छन्। अन्तर्क्रियामा मागपत्र प्रमाणीकरण, जाँचबुझमा रहेका समस्या, वैदेशिक रोजगारीमा हुने गरेका ठगी, कार्यस्थलमा श्रमिकले भोग्नु परेका समस्या, मानव तस्करी, नेपाली कूटनीतिक नियोगको प्रभावकारिता लगायत श्रम आप्रवासनलाई सुरक्षित, मर्यादित र विश्वसनीय बनाउने विभिन्न विषयमा छलफल भइरहेको छ। अन्तर्क्रियामा नेपाली राजदूतहरू भरत गौतम अस्ट्रिया, डोरनाथ अर्याल ओमान, रामकाजी खड्का जर्मनी, दुर्गा प्रसाद सुवेदी जापान, ज्योति प्याकुरेल दक्षिण कोरिया, दिल्लीराज पौडेल मलेसिया, नरेश विक्रम ढकाल कतार, तीर्थराज वाग्ले बहराइन, तापस अधिकारी पाकिस्तान, घनश्याम लम्साल कुवेत, तेज बहादुर छेत्री संयुक्त अरब इमिरेट्स, नवराज सुवेदी साउदी अरेबिया लगायतले विदेशमा रहेका नेपाली कामदारहरूको अवस्था र त्यसमा ल्याउनु पर्ने सुधार तथा त्यसका लागि आवश्यक कदमबारे प्रतिवेदनसहित धारणा राख्नु भएको छ। अन्तर्क्रियालाई आज प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले तेजाब आक्रमणमा परेकाहरूलाई न्याय दिन ल्याइएको कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड़ दिनुभएको छ। एमाले हिजो ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजना गरेको कार्यक्रममा उहाँले तेजाब आक्रमण र जलनमा परेकाहरूलाई एकातिर घाउका जलन, अर्कोतिर न्याय नपाएको पीड़ा जस्तो दोहोरो जलनको पीड़ा भोग्न नपरोस् भनेर कड़ा कानून ल्याइएकाले कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँले विभिन्न विषयमा विद्यमान कानूनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्छ भन्नुभयो। उहाँले अन्धविश्वासले जन्माएका विकृति रोक्न आवश्यकता अनुसार कानूनको दायरा विस्तार गर्नुपर्ने धारणा पनि राख्नुभयो। आफू प्रधानमन्त्री छँदा नै तेजाब आक्रमण सम्बन्धी कानून निर्माण गरेको उल्लेख गर्नुहुँदै उहाँले धेरै मुस्किलले उक्त कानूनलाई कार्यान्वयनमा ल्याइएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताका समस्या समाधान गर्न नयाँ ढंगले सरकारले काम गर्न थालेको बताउनु भएको छ। विराटनगरमा समाजवादी मोर्चा नेपालको प्रदेश स्तरीय सन्देश सभालाई हिजो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिबाट नै समाजवादको आधार तयार पार्न सकिने प्रश्न पार्नुभयो। प्रधानमन्त्री प्रचण्डले मिटर ब्याजी र नागरिकताको समस्या समाधान गर्न सरकार निरन्तर रूपमा लागिरहेको उल्लेख गर्नुभयो। उहाँले भ्रष्टाचार र बेथिती विरूद्ध सरकार पूर्वक अघि बढ़िरहेको पनि बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले आफू भारत भ्रमणमा जाँदा नेपालको हितमा धेरै काम भएको भन्नुहुँदै सरकार विगतको भन्दा पनि फरक ढंगले काम गरिरहेको उल्लेख गर्नुभयो। छिमेकी मित्र राष्ट्र चीनसँगको व्यापार घाटा कम गराउन कृषि र पशुपालनको क्षेत्रमा काम गर्नुपर्ने भन्नुहुँदै उहाँले संयुक्त राष्ट्रसंघको सम्मेलनमा जाँदा सेतो हिमाल कालो भइरहेको र यसबाट विश्व समुदायलाई जलवायु परिवर्तन गम्भीर असर हो भन्नेबारे जानकारी गराउने बताउनुभयो। प्रधानमन्त्रीले शान्ति प्रक्रियालाई अन्तिम रूप दिन लागि जानकारी दिनुहुँदै शान्ति प्रक्रियालाई अन्तिम रूप दिइनु महत्वपूर्ण र दूरगामी हुने बताउनुभयो। कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समाजवादी मोर्चाले समाजमा निराशा होइन आशाको संचार गर्न खोजेको बताउनुभयो। समाजमा रहेका नकारात्मक गतिविधिलाई हटाई सकारात्मक बनाउन मोर्चाले गौरवशाली ढंगले काम गर्ने बताउनुभयो। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतको 16 वर्षमा 13 पटक सरकार परिवर्तनको खेल भएकाले मुलुकलाई संघीयता र लोकतन्त्र संस्थागत गर्न गाह्रो परेको बताउनुभयो। नेकपाका महासचिव नेत्र विक्रमचन्द विप्लवले नेपालको स्वाधीनता र समृद्धिलाई बलियो बनाउन मोर्चा गठन गरिएको बताउनुभयो। उपराष्ट्रपति रामसाह प्रसाद यादवले नेपाल सूचना प्रविधिको विकाससँग जोड़िएकाले अब यो क्षेत्रलाई थप परिष्कृत र सुसंस्कृत बनाई उन्नत प्रविधिहरूको प्रयोग गर्दै अघि बढ़नुपर्ने आवश्यकता उल्याउनु भएको छ। काठमाडौँमा हिजो आयोजित कार्यक्रममा उहाँले भरपर्दो र गुणस्तरीय शिक्षा मार्फत शिक्षा क्षेत्रमा दक्ष जनशक्तिसहितको रोजगारी उपलब्ध गराउन सके मुलुकको आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुग्ने धारणा राख्नुभयो। अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले नेपालमा जलविद्युत र पर्यटनको सम्भावनालाई कार्यान्वयन गरी आर्थिक वृद्धि गर्नुपर्ने बताउनु भएको छ। बीपी चिन्तन राष्ट्रिय प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उहाँले नेपालमा जलविद्युत र पर्यटनको सम्भावना बढ़िरहेकाले यसलाई आर्थिक उन्नतिसँग जोडेर पूर्वाधारको विकास गर्नुपर्ने बताउनुभयो। निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले उच्च प्राथमिकता दिएको उहाँले बताउनुभयो। लुम्बिनी र पोखरा विमानस्थल भन्दा पनि पहिला निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने थियो, तर त्यो यकिन हुन नसक्दा समस्या भयो उहाँले भन्नुभएको छ। उहाँले अबको चार वर्षसम्म काठमाडौँ तराई द्रुतमार्ग बनिसक्ने र त्यही अवधिमा विमानस्थल पनि बनाइने उल्लेख गर्नुभयो। अर्थमन्त्रीले परिवर्तनको वाहकका रूपमा निजी क्षेत्र र सरकारले मिलेर आर्थिक उन्नयनका लागि काम गर्नुपर्नेमा जोड़ दिनुभयो। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले साझा लक्ष्य प्राप्तिका लागि आफूहरूले समाजवादी मोर्चा बनाएको बताउनु भएको छ। विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै उहाँले लोकतन्त्रलाई सुदृढ़ बनाउँदै आर्थिक विकास र मुलुकको समृद्धिका लागि मोर्चा गठन गरिएको बताउनुभयो। नेपाली कांग्रेसको सहमति र सहकार्यमै मोर्चा गठन भएको धारणा पनि उहाँले राख्नुभयो। कुनै पनि दलको बहुमत नआउँदा कोशी प्रदेश सरकारले स्थायित्व पाउन नसकेको उल्लेख गर्नुहुँदै उहाँले सरकार गठनका लागि प्रदेशमा आबद्ध सबै दल मिलेर र अघि बढ़नुको विकल्प नदेखिएको उहाँले प्रतिक्रिया दिनुभयो। कोशी प्रदेश सरकारले सामाजिक र धार्मिक सद्भाव कायम गर्न प्रदेशवासी समक्ष अपील गरेको छ। कोशी प्रदेश सरकारका प्रवक्ता तथा खानेपानी सिंचाई ऊर्जा एवं स्वास्थ्य मन्त्री तिल कुमार मेयाङ्गो लिम्बुले हिजो जारी गर्नुभएको विज्ञप्तिमा केही समय यता कोशी प्रदेशको धरान लगायतका केही स्थानमा भएका घटनालाई लिएर सामाजिक एकता र सद्भावलाई विथुल्ने गरी सामाजिक सञ्जाल लगायतका विभिन्न माध्यमबाट श्रृंखलाबद्ध रूपमा आइरहेका अभिव्यक्ति र संचार सामग्रीहरूप्रति चिन्ता प्रकट गरिएको उल्लेख गर्नुभएको छ। विज्ञप्तिमा विगत केही समय यता कोशी प्रदेशको धरान लगायतका केही स्थानमा भएका घटनालाई लिएर विभिन्न जातजाति धर्म र सम्प्रदाय बीचको सुसम्बन्धलाई खलल पार्ने धार्मिक सांस्कृतिक सामाजिक एकता र सद्भावलाई विथुल्ने गरी सामाजिक सञ्जाल र अन्य माध्यमबाट श्रृंखलाबद्ध रूपमा अभिव्यक्तिहरू आइरहेको प्रति चिन्ता व्यक्त गरिएको उल्लेख गरिएको छ। नेपाल बहुभाषिक बहुजातीय बहुधार्मिक बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको र नेपालको संविधानले प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसारको धर्मको अवलम्बन अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता प्रदान गरेको उल्लेख गर्नुहुँदै मन्त्रीले विज्ञप्तिमा परापूर्वकालदेखि रहँदै आएको धार्मिक सहिष्णुता र सामाजिक सद्भाव विथुल्ने गरी कहीँ कतैबाट काम हुन नहुनेमा जोड़ दिनुभयो। नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 110 जन्म जयन्तीको अवसर पारेर कांग्रेसले आयोजना गरेको बीपी साहित्य महोत्सव आज तेस्रो दिन पनि जारी रहनेछ। हिजो दोस्रो दिन बीपीले नपाएको 15 वर्ष शीर्षकमा विज्ञहरूले विभिन्न धारणा राख्नु भएको छ। नेपाली साहित्यका शिखर पुरूष समेत रहनुभएका महामानव बीपी कोइरालाको 110 जन्म जयन्तीका अवसरमा आयोजना गरिएको महोत्सव कांग्रेसको केन्द्रीय कार्यालयमा चलिरहेको छ। तीन दिने महोत्सवमा विभिन्न 15 शीर्षकमा विचार विमर्श भइरहेको छ। महोत्सवको दोस्रो दिन हिजो वीर गणेशमान चलचित्र पनि प्रदर्शन गरिएको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मुलुकमा व्याप्त विसंगतिहरूलाई पछ्याउन क्रियाशील रहँदा आफ्नै मानिसहरूबाट दबाव र घेराबन्दीमा पार्ने काम भइरहेको टिप्पणी गर्नुभएको छ। नेपालका बौद्ध तीर्थस्थल पुस्तकको हिजो लोकार्पण गर्नुहुँदै उहाँले आफूले मुलुकलाई धोका नदिने बरू राजीनामा दिने बताउनुभयो। बुद्धसँग सम्बन्धित तीर्थस्थलहरू बोधी सत्वसँग सम्बन्धित तीर्थस्थलहरू र वज्रयान सम्बन्धित तीर्थस्थलहरू गरी तीन खण्डमा विभाजित पुस्तक अनुसन्धान केन्द्र लुम्बिनी बौद्ध विश्वविद्यालय लगायतले प्रकाशन गरेका हुन्। संविधानमा कुनै पनि जातजाति समुदाय पेशा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव गर्न नपाइने स्पष्ट व्यवस्था छ। यद्यपि यो व्यवस्था पूर्ण रूपमा लागू हुन सकेको छैन। बाजुराबाट राजेन्द्र विकको यो रिपोर्ट।
संविधानको धारा 24(1) कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति जात जाति समुदाय पेसा व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव गरिने छैन भन्ने प्रश्न लेखिएको छ। तर बाजुरामा भने जातीय छुवाछुतको अवस्था कायमै मात्र रहेको छैन। गाउँ गाउँमा दलित समुदायका नागरिकले सार्वजनिक स्थल मठ मन्दिर पानी पँदेरोमा समेत जान नपाउने स्थिति छ। नगरपालिका वडा नम्बर 5 प्रेम लोहार र समीकार्तिक खापर गाउँपालिका 3 स्थानीय रतन नेपाली
छुवाछुत र जातीय भेदभाव कायमै छ। मठ मन्दिर जान पाएका छैनन् मान्छेले खुल्लेम हिसाबमा।
गाउँ गाउँमा जातीय छुवाछुत जस्तो कुपर्थाका घटना दिन प्रतिदिन बढ्ने क्रम रोकिएको छैन। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार यो वर्ष मात्र जिल्लामा 4 जातीय छुवाछुत सम्बन्धीका मुद्दा दर्ता दर्ता भई अदालती प्रक्रियामा गएका छन्। त्यसलाई रोक्न स्थानीय सरकारले गरिरहेको काम र योजना बारे स्थानीय तहका जनप्रतिनिधि यसो भन्नुहुन्छ।
हामीले बुढिङ्गा नगरपालिकामा जातीय छुवाछुत सम्बन्धी जनचेतना कार्यक्रम गरेका छौँ।
बुढिङ्गा नगरपालिकामा कुनै जातको हिसाबले, कुनै भेगको हिसाबले, कुनै वर्गको हिसाबले मान्छेमा विभेद हुनुहुँदैन भन्ने हिसाबले अग्र पंक्तिमा रहेर काम गरिरहेका छौँ।
जातीय विभेदमा रहेका समुदायहरूलाई विभिन्न प्रकारले हामीले सम्बोधन गर्दै अगाडि
जगन्नाथ गाउँपालिकामा छुवाछुतको त्यो अन्त्य भइसक्यो, त्यो गाउँमा हामीले अभियान चलायौँ।
बाजुराका कैयौं स्थानीय पालिकाहरूले त जातीय छुवाछुत अन्त्यसँगै उत्पीडित वर्गलाई माथि उठाउन भन्दै दलित समुदाय लक्षित सिपमूलक तथा शिक्षामूलक कार्यक्रमका लागि बजेटको समेत व्यवस्था गरेको जनाएका छन्। हिमाली गाउँपालिका अध्यक्ष गोविन्द मल्ल र बडीमालिका नगरपालिका वडा नम्बर 9 का वडाध्यक्ष सूर्य किरण
प्रत्येक वर्ष बजेटको व्यवस्थापन हामीले गरेका छुवाछुतको अन्त्य हुनुपर्छ भनेर हामी लागेका।
बडीमालिका नगरपालिकाले जातीय छुवाछुतको अन्त्य लगायत विभिन्न लैङ्गिक हिंसा र त्यसलाई अन्त्य गर्नका लागि यो वर्षमा दलित लक्षित कार्यक्रम अन्तर्गत बजेट विनियोजन गरेको छ।
पालिकाहरूले जातीय छुवाछुत अन्त्यका लागि सारेका योजनाहरू समग्र दलित समुदायले समुन्नत र विभेद रहित समाजको परिकल्पना गर्न पर्याप्त छन् त? बाजुरामा क्रियाशील विभिन्न पार्टीमा आबद्ध दलित नेताहरूको प्रतिक्रिया यस्तो छ।
विभिन्न कारणले गर्दा स्थानीय तहले आफ्ना कामहरू गतिविधिहरू सबै समुदायलाई समेट्न नसकेका कारणले कतिपय कामहरू कार्यान्वयन भइराखेको छैन।
यहाँ पालिकाहरूले जुन कार्यक्रमहरू गरिरहेका छ त्यो आफैमा पर्याप्त मात्रामा छैन।
तीनवटै तहका सरकारले भने त्यतातर्फ ध्यान दिएको देखिँदैन। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
भारतको हिमाचल प्रदेशमा दुर्घटनामा परि दुईजना नेपालीको मृत्यु भएको छ। रोजगारीका लागि भारत पुगेका रूकुम पश्चिमको 8-20 कोट नगरपालिका 11 बोडेराका जयबहादुर बुढा र डिलबहादुर सुनारको मृत्यु भएको हो। घटनामा तीनजना नेपाली घाइते भएको हाम्रा रूकुम संवाददाताले जनाएका छन्। कामबाट कोठा फर्कने क्रममा उनीहरू चढ़ेको टिप्पर पल्टिएको बताइएको छ। उनीहरू गत वर्षको मंगिरमा रोजगारीका लागि भारतको हिमाचल पुगेका थिए। बाँकेको नेपालगंज विमानस्थलबाट स्रोत नखुलेको 26 लाख रूपियाँ सहित एकजना सरकारी अधिकारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङको तुलसीपुर स्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेको प्रहरीले जनाएको छ। नेपालगंज विमानस्थलमा जाँचका क्रममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो। सापकोटासँगै रहेका अर्का कर अधिकृत दीपक पौडेल फरार रहेको पनि प्रहरीले जनाएको छ। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। जोमसोममा रहेको मुस्ताङ जिल्ला अस्पतालमा चिकित्सकको अभावका कारण शल्यक्रिया सेवा बन्द भएको छ। शल्यक्रिया सेवा दिँदै आएका चिकित्सकको अन्यत्र सरूवा भई गएका र अर्को चिकित्सक नआएकाले लामो समय यता शल्यक्रिया मार्फत हुने प्रसूति सेवा समेत अवरूद्ध भएको स्थानीयले गुनासो गरेका छन्। रेडियो नेपालमा कार्यरत कर्मचारी दिदी बहिनी समूहले हिजो मर्यादित महिनावारी सम्बन्धी अन्तर्क्रियाको आयोजना गरी तीज विशेष कार्यक्रमको आयोजना गरेका छन्। त्यस अवसरमा महिनावारीका सम्बन्धमा अनुसन्धान गर्नुभएका डाक्टर राधा पौडेलले महिनावारीलाई मर्यादित बनाउन पुरूष त्यसै गरी घर परिवारका सदस्य र समाजको महत्वपूर्ण भूमिका रहने भन्नुहुँदै महिनावारीका सम्बन्धमा खुलेर कुरा गर्नुपर्नेमा जोड़ दिनुभयो। रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालले स्थापनाकालदेखि नै आफ्ना विभिन्न कार्यक्रम मार्फत सामाजिक जागरण जनचेतना फैलाउने काम लगायत गर्दै आएको र मर्यादित महिनावारी सम्बन्धी अन्तर्क्रिया त्यसको एउटा कड़ी भएको उल्लेख गर्नुभयो। दिदी बहिनी समूहकी अध्यक्ष रमा पराजुलीको अध्यक्षतामा भएको अन्तर्क्रियामा वरिष्ठ कार्यक्रम अधिकृत चन्दा विष्टले घर परिवारभित्रैबाट महिनावारीलाई मर्यादित बनाउन सके त्यसको सकारात्मक प्रभाव समाजमा पर्ने जानकारी गराउनुभयो। त्यसै गरी रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र पोखरामा पनि रेडियो नेपाल कर्मचारी संघ इकाई समितिले तीजका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटका लागि उत्तर कोरियाली नेता किम जोङ उन रसियातर्फ लाग्नु भएको छ। किमले राष्ट्रपति पुटिनसँग भेट गर्नुहुने र त्यो भेटलाई अन्तर्राष्ट्रिय रूपमै चासोका रूपमा हेरिएको छ। अमेरिकी अधिकारीहरूले रूसी राष्ट्रपति पुटिनले उत्तर कोरियासँग हतियार किन्न खोजिरहेको दावी गरिरहेको छ। युक्रेन युद्धका कारण पछिल्लो समय अन्तर्राष्ट्रिय दबावमा पर्नुभएका राष्ट्रपति पुटिनले अहिले उत्तर कोरियासँग मिसाइल हतियार किन्न खोजिरहेको अमेरिकीहरूले आरोप लगाइरहेका छन्। कोरोना महामारीपछि उत्तर कोरियाली नेता किम पहिलोपटक विदेश भ्रमणमा निस्कनु भएको हो। भूमध्य सागरमा आएको ड्यानियल आँधीका कारण लिबियामा मुसलधारे वर्षासँगै गएको पहाड़ीमा परि कम्तीमा 150 जनाको मृत्यु भएको छ। त्रिपोलीमा संयुक्त राष्ट्रसंघको मध्यस्थता गठन भएको अन्तर्राष्ट्रिय मान्यता प्राप्त अहमदको सरकारले बाढ़ी प्रभावित क्षेत्रलाई प्रकोपग्रस्त क्षेत्र घोषणा गरेको छ। उद्धारमा खटिएका सैनिक जवानहरू पनि सम्पर्कविहीन भएका छन्। कम्तीमा 9 जना सैनिक जवान सम्पर्कविहीन भएको अधिकारीहरूले बताएका छन्। बाढ़ीपछिको आँधीले त्यस क्षेत्रमा जनजीवन प्रभावित पारेको छ। ब्राजीलको दक्षिणी भागमा गत साता आएको चक्रवातका कारण कम्तीमा 44 जनाको मृत्यु हुनका साथै 46 जना बेपत्ता भएको त्यहाँको नागरिक सुरक्षा निकायले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डेडिकेटेड फिडर र ट्रंक लाइनको महसुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेकोले यसबारे निर्कोल नभएसम्म उद्योगमा आपूर्ति भइरहेको विद्युत बन्द नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वमा गएको महासंघका पदाधिकारी सहितको प्रतिनिधि मण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटपछि प्रधानमन्त्री दाहालले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई टेलिफोन सम्पर्क गरी त्यस्तो निर्देशन दिनुभएको हो। उहाँले यस सम्बन्धी विषयमा महासंघ, विद्युत नियमन आयोग र प्राधिकरणलाई सँगै राखेर छिट्टै टुंगोमा पुर्याउने कुरामा आफूले पहल गर्ने समेत आश्वासन दिनुभयो। प्राधिकरणले उद्योगहरूलाई डेडिकेटेड फिडर र ट्रंक लाइनको बकिपुटा महसुल 15 दिनभित्र चुक्ता गर्न भदौ 17 गते सूचना जारी गरेको थियो। उक्त सूचनामा बकिपुटा महसुल चुक्ता नगर्ने उद्योगहरूको विद्युत आपूर्ति बन्द गर्ने जनाइएको थियो। कोविड महामारीपछि उद्योग व्यवसाय निरन्तर संकटमा रहेको र यस अवस्थामा उद्योग व्यवसायको विद्युत काट्दा व्यवसाय थप हतोत्साही हुने महासंघको भनाइ छ। कर्णाली प्रदेशको मुगु जिल्ला विद्युतको राष्ट्रिय प्रसारण प्रणाली ग्रिडमा जोड़िएको छ। नेपाल विद्युत प्राधिकरणले कालीकोटबाट जुम्ला जाने 33 केभी प्रसारण लाइनलाई नागमा भन्ने स्थानमा ट्यापिङ गरी करिब 85 किलोमिटर लाइन निर्माण गरी मुगुको सदरमुकाम गमगढ़ीसम्म विद्युत पुर्याएको हो। प्राधिकरणले आइतबारदेखि गमगढ़ी लगायतका क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत आपूर्ति दिन शुरू गरेको छ। प्राधिकरणले 400 किलोवाट जड़ित क्षमताको गमगाड़ साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरी गमगढ़ी र आसपासका क्षेत्रमा विद्युत आपूर्ति गर्दै आएको थियो। मुगुमा राष्ट्रिय प्रसारण लाइन पुगेसँगै 77 जिल्ला मध्ये 76 जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत पुगेको छ। अब कर्णाली प्रदेशको हुम्ला जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोड़िन बाँकी छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले साना जलविद्युत समय समयमा बन्द हुँदा मुगुमा हुने विद्युत आपूर्तिको समस्या राष्ट्रिय प्रसारण लाइन पुगेपछि समाधान हुने बताउनुभयो। सोमबार नेपाली शेयर बजारको परिसूचक नेप्से 44.30 अंकले बढ़ेको छ। सोमबारको कारोबारमा परिसूचक 2.28% बढ़ेर 1986.99 अंकमा कायम भएको छ। यस दिन विभिन्न कम्पनीहरूका कुल 47,42,511 किता शेयरहरू 1,51,83,43,000 रूपियाँमा किनबेच भएका छन्। यस दिन कारोबारमा रहेका सबै समूहका उपसूचकहरू हरियै भएका छन्। सबैभन्दा बढ़ी यस दिन वित्त समूहको परिसूचक 3.65% र व्यापार समूहको उपसूचक 3.63% वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेपछि भएको शेयर बजार परिसूचकको यो वृद्धि उच्च रहेको छ। कञ्चनपुरको भीमदत्त नगरपालिकाका किसानहरूले तरकारी खेतीबाट राम्रो आमदानी गर्दै आएका छन्। नगरपालिकाको भुजेलाका वीरबहादुर खड्काले व्यावसायिक रूपमा तरकारी खेती गरेर वार्षिक 25 लाख भन्दा बढ़ी आमदानी गर्दै आएको बताउनु भएको छ। 1.5 दशक अघिदेखि तरकारी खेतीमा संलग्न खड्काले 2 बिघा 10 कट्ठा जग्गामा खेती गर्दै आउनु भएको छ। उहाँले वार्षिक 100 टन भन्दा बढ़ी तरकारी उत्पादन हुने गरेको जानकारी दिनुभयो।
नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत सोमबार म्यानमारसँग हार बेहोरेको छ। म्यानमारको इंगन स्थित थुनुवा रंगशालामा नेपाल खेलको अन्त्यतिर गोल खाँदै 1-0 हार बेहोर्न बाध्य भएको हो। नेपालले अन्तिमतिर काउन्टर अट्याकमा गोल खाँदै खेल सुम्पन्न पुग्यो। विन 9-3 काउन्टर अट्याकमा गरेको गोल नै म्यानमारको जितका लागि पर्याप्त रह्यो। यसअघि पहिलो खेल गोलरहित बराबरीमा टुंगिएको थियो। पहिलो हाफमा नेपालले पाएको अवसर सदुपयोग गर्न नसक्दा खेल गोलरहित रहेको थियो। पहिलो खेलमा जिलेस्पी र इसुअबलाई डेब्यू दिएका एनएसले दोस्रो मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी क्लबका दिनेश हेमजनलाई पहिलो अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर दिए। हेमजम 83 मिनटमा आवास लामिछानेको स्थानमा मैदान प्रवेश गर्दै आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल खेले। नेपालले अब अक्टोबरको अन्तर्राष्ट्रिय ब्रेकमा लाओससँग फिफा वर्ल्ड कप छनौटको पहिलो चरणको खेल खेल्नेछ। खेल दशरथ रंगशालामा अक्टोबर 12 र लाओसमा अक्टोबर 17 तारीकमा हुनेछ। नेपाली भारोत्तोलन खेलाड़ी विकास भट्टले रियादमा जारी आईडब्ल्यूएफ विश्व च्याम्पियनशीपमा 3 नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्। पुरूष 81 केजी तौल समूहमा विकासले स्न्याच, क्लीन एण्ड जक र कुलमा गरी तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो। विकासले आफ्नै नाममा रहेको तीनै कीर्तिमानमा सुधार गरेका छन्। विकासले स्न्याचमा 124 केजी भार वहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गरे। 123 केजीको कीर्तिमान विकासको नाममा थियो। उनले सो कीर्तिमान 19 एसियाली खेलकुदको अन्तिम छनौटमा बनाएका थिए। विकासले क्लिन एन्ड जकमा 148 केजी ओजन उठाउँदै अर्को कीर्तिमान कायम गरे। यसअघि उनले 19 एसियाली खेलकुदकै पहिलो चरणको छनौटमा 147 केजीको कीर्तिमान रचेका थिए। कुलमा उनले उठाएको 272 केजी पनि राष्ट्रिय कीर्तिमान हो। उनकै नाममा 270 केजीको कीर्तिमान थियो। विकास 19 एसियाली खेलकुदका लागि छनौट भएका खेलाड़ी हुन्। नेपालले 16 वर्षपछि विश्व भारोत्तोलन च्याम्पियनशीपमा सहभागिता जनाएको हो।
अझै बम आज देशभर आंशिकदेखि सामान्य बद्रिरही कोशी मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्ड उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.8 डिग्री सेल्सियस न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस वर्षा 13 मिलिमिटर सापेक्षिक आर्द्रता 99%। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 5:40 मिनटमा भयो भने सूर्यास्त भरे साँझ 6:13 मिनटमा हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। संविधान सभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुभाष चन्द्र नेमुवाङको हृदयाघातका कारण निधन। राष्ट्रपति प्रधानमन्त्री तथा विभिन्न दलका शीर्ष नेताहरूद्वारा गहिरो शोक व्यक्त। स्वर्गीय नेता नेमुवाङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिने। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा वैदेशिक रोजगारीका क्रममा नेपालीले भोग्नु परेका समस्या र त्यसको समाधानबारे विभिन्न मुलुकमा रहेका नेपाली राजदूतहरूसँग अन्तर्क्रिया। विद्यमान कानूनी व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा एमाले अध्यक्ष केपी शर्मा ओलीको जोड़ र लिबियामा मुसलधारे वर्षासँगै गएको बाढ़ीमा परि कम्तीमा 150 जनाको मृत्यु। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।